الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبي محمد وعليه وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. تنزيل من رب العالمين. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولاي صل وسلم دائما على حبيبك من زانت به الرسل. وعزة سامعين الكرام، السلام عليكم ورحمة الله وبركاته. ارشاد باری تعالیٰ ہے، پروردگار عالم کی طرف سے اتارا گیا، یعنی نزول قرآن پر ارشاد فرمایا جا رہا ہے کہ یہ کتنا بڑا انعام ہے کہ اسے رب العالمین نے عطا فرمایا. عالمین پر جب بحث آتی ہے، علماء جو اس بحث سے ہمارے لیے رہنمائی فرماتے ہیں یا اس بحث میں جو اخذ کیا جاتا ہے، لگ بھگ 18,000 عالم بیان کیے جاتے ہیں. اب جب ان عالمین کی تقسیم کی جاتی ہے تو اسے از قسم مخلوق پر بھی اس کا اطلاق کیا جاتا ہے. جیسے اسی زمین میں اگر ہم یہ سمجھیں کہ یہی زمین ایک عالم ہے، تو ایسا نہیں ہے. اس لیے کہ جہاں ایسی مخلوق بستی ہے کہ جو سبزہ یا چارہ کھاتی ہے، وہیں اس کے ساتھ ایسی مخلوق بستی ہے جو گوشت کھاتی ہے، جس کی خوراک خون اور گوشت ہے. اسی طرح ایسی مخلوق بستی ہے جسے اس خوراک کو تیار کرنا پڑتا ہے اپنے مزاج اور اپنی ضرورت کے مطابق. تو بے شمار حصے ہیں، پھر ہر ایک کی نظام جو زندگی کا ہے وہ ایک ہے، لیکن ایک بنیادی شے یا ایک اکائی جسے ہم کہیں کہ جس پر ہر ایک کی قدر مشترک ہے، وہ یہ ہے کہ یہ ساری مخلوق ہے. اب لفظ رب جب بیان فرمایا جاتا ہے تو اس کے جب آپ مفاہیم میں جائیں گے تو وہ ذات جو ہر ایک کی ہر لحظے ہر جگہ ہر ضرورت پوری فرمائے، وہ لفظ رب کے مفاہیم میں داخل ہوتی ہے، یہ وصف داخل ہوتا. سوائے اللہ رب العالمین کے اور کوئی ایسی ذات ہے نہیں جو ہر ایک کی احتیاج کو پورا فرما سکے. ہم ایک گھر میں بسنے والے، ایک خون، ایک خاندان، ایک گھر کی بات کر رہا ہوں، پوری برادری کی بات نہیں کر رہا. ماں باپ اولاد، کہیں چار ہیں، کہیں تین ہیں، کہیں پانچ ہیں، کہیں چھ ہیں، عمومی جو میں ہیں اس پر عرض کر. اور بچوں کی پیدائش اور ان کا جوانی تک کا پہنچنا ایک ایک ساتھ والدین کے سامنے ہوتی ہے. والدین کا مزاج بچپن سے دیکھتے ہوئے جوان ہونے والی اولاد کیا اتنا نہیں سمجھ سکتی کہ اب میرے والد کیا سوچ رہے ہوں گے یا میری ماں کیا چاہتی ہوں. اور وہ رشتہ جو والدین کے حوالے سے یا اولاد کے حوالے سے، اس کی نزاکت بھی دیکھ لیں، اس کے باوجود ایک دوسرے کی ہر ضرورت پوری کو نہیں کر پاتا، ہر ایک کی بات ادھوری ہوتی ہے، تکمیل کو نہیں پہنچ پاتے. تو یہ اللہ کریم کی شان ہے، اس کی ذات وہ ذات ہے جو ہر ایک کی ہر ضرورت پوری فرماتا. اب عالمین پر جب آتے ہیں تو اسی طرح جتنی مخلوق سطح زمین پر ہے ان کا اپنا عالم، اس میں چرند پرند داخل ہیں، جانور داخل ہیں. کتنی مخلوق ایسی ہے جو زمین پر چلتی ہے اور کتنی مخلوق ایسی ہے جو زمین پر رینگتی ہے. فضا کا اڑنا، زمین کا چلنا، زمین پر رینگنا، کتنی قسمیں آ گئیں اور ہر قسم میں کتنی مخلوق ہو، چونکہ کوئی نہیں کہہ سکتا حتمی بات سوائے اللہ اور اس کے حبیب صلی اللہ علیہ وسلم سے کہ ہمیں وہاں سے کوئی علم نصیب ہو، تو حتمی بات کوئی نہیں کر سکتا کہ اگر پرندوں کی اقسام پر بات ہو تو کیا پرندوں کی کتنی اقسام ہے اور ہر قسم کا جو تعداد ہے وہ کتنی ہے، کوئی نہیں کہہ سکتا. सारी जिद्दत के बावजूद, सारी जो ज़ाहरी मादी तरक्की है इसके बावजूद को नहीं शुमार कर सकते। फिर इसी तरह जिस ज़मीन की हम बात कर रहे हैं, इस ज़मीन के सीने में कितनी ही अकसाम है मखलूक, किस्म किस्म की मखलूक, हर एक की रोज़ी उसे मुहैया है, हर एक की जो हयात के असबाब हैं, एक एक सबब अल्लाह करीम उसे बाम पहुंचा रहा है। और ऐसी शान कुदरत है कि इसी ज़मीन पर जो पानी है वो खुश्की से ज़ायद है, और फिर जब खुश्की से ज़ायद पानी है तो जो उस पानी के अंदर मखलूक होगी वो कितनी होगी। अब आप एक लहजे को गौर फरमाएं कि रब्बुल आलमीन कितनी शान है अल्लाह जल्ला शानहू की, एक ही ज़मीन है और उसी पर मखलूक बस रही है। और कब से है, कब तक रहेगी, लेकिन अपने इस वक्त को भी सोचो तो ये ज़मीन न घट रही है न बढ़ रही है, हर एक की ज़रूरत पूरी कर रही है, निज़ाम चल रहा है। कैसे, वो कादर मुतलक बेहतर जानता। तो वो ज़ात जो हर एक की ज़रूरत पूरी फरमाती है, ये कुरान करीम इन्नहु लकुरानुन करीम, बेशक ये बड़े रुतबे का कुरान है, उसने मखलूक को अता फरमाया और साथ इजहार फरमाया शान रबूबियत का, से समझ आती है कि कुरान करीम या दीन तक पहुंचना ऐसा नहीं है कि कोई दीनी दीन की ज़रूरत है कि दीन पर कोई अमल करे तो शायद दीन की ज़रूरत नहीं, या कोई ज़रूरत है कारगाह हयात में अल्लाह रब्बुल आलमीन की कि ये मखलूक इबादत करे तो चीज़ें तामीर होंगी वरना तखरीब पैदा हो जाए, नहीं। लफ्ज़ रब इस बात पर शहादत दे रहा है, ये इज़हार जो शान रबूबियत का है ये इस बात पर शहादत दे रहा है कि तू मखलूक भी है और तेरी ज़रूरत भी है और तू मोहताज भी है और तेरे लिए एक एक बात में तेरे ही लिए रहनुमाई है। अब हमारा अल्लाह करीम हम पर रहम फरमाए, हमारी गलतियां और कोताहियां माफ़ फरमाए। मैं तो अक्सर यकीन माने इस बात को इंतहाई महसूस करता हूँ कि अरबी ज़बान हमारी मादरी ज़बान थी और अब आ बात आ की समझ नहीं है, कहीं ज़ेर ज़बर का फ़र्क आता है, कहाँ हम कलाम ज़ाती में जो ज़ेर व बम है उसको समझ सके। अहले ज़बान जब जो बारीकी ज़बान की समझता है, दूसरी बोलने वाली जो ज़बान है वो लोग उस अहले ज़बान की तरह बारीकी नहीं समझ सकते, कहाँ उसमें मज़ा है, कहाँ उसमें मोहब्बत है, कहाँ उसमें शिद्दत है, शिद्दत किस पहलू की है, कलाम किस दर्जे पर फरमाया गया है। इसलिए वो ज़बान जो हमारे अजदाद की थी आज हमारी नहीं रही। एक बात जो तसल्ली देती है वो ये कि इसके पीछे सबब जो है वो ये था कि वो अल्लाह और उसके हबीब के हुक्म को, सल्लल्लाहु अलैहि वसल्लम के हुक्म को लेकर मखलूक तक निकले, इसलिए आज हमें जब वहाँ दाखिल होते हैं तो हमें अजम ही समझा जाता। अरब से अजब होना अल्लाह की रजा के लिए था, ये बात तकवीयत देती है। अब फिर अपनी कमज़ोरी का एहसास होता है कि हम ऐसी क्यों मेहनत नहीं कर पा रहे कि इन बारीकियों को समझ सकें, जब अहले ज़बान जिन्हें इतना अबूर था कि कोई चरवाहा एक फिक्रा, एक कलाम का एक फिक्रा बोल दे तो दुनिया के माहिर जो हैं पढ़े लिखे उसकी तकमील नहीं कर पाते थे। तो वहाँ अल्लाह करीम ने जब इरशाद फरमाया अगर ये इंसानी कलाम है तो इस जैसा बना लो और जिसको चाहे साथ शामिल कर लो, और आज तक कोई नहीं बना पाया। تو کتنی انہیں اللہ کریم نے وسعت کلام کی عطا فرمائی. سارا دن چروا ہے, مال چرا رہا ہے, لیکن وسعت اتنی ہے اس کے کلام میں کہ بڑے بڑے عالم دنگ رہ جائیں. کیوں ہر ایک کی زبان گنگ ہو گئی؟ اس لیے اہل زبان تھے, انہیں سمجھ تھی ایک ایک پیمانے کی, ایک ایک انداز کی. کلام کا جو زیر و بم ہے اہل زبان جیسے سمجھتا ہے دوسرا نہیں سمجھ سکتا. تو اس لیے جب یہ بیان فرمایا جا رہا ہے نا کہ من رب العالمین, پروردگار کے اب عالم کی طرف سے اتارا گیا, تو بے شمار پہلو اس میں داخل ہو جاتے ہیں کہ وہ ذات ہے جو محتاج نہیں ہے, وہ ذات ہے جو محتاجوں کی محتاج جو ہے ضرورت اسے پورا فرماتی ہے. اسی طرز میں وہ مالک ہے, تم مخلوق ہو, اس کی عطا اور تمہیں نصیب ہونا, اسی پہلو میں کلام ذاتی جو تم پر نازل فرمایا اس میں تمہاری جو احتیاج ہے اسے پورا فرمایا. چلے جائے کہ ہم سمجھیں کہ قرآن کریم پڑھتے ہوئے ہم اسلام پر احسان کر رہے ہیں, ہم کمال کر رہے ہیں, ہم کچھ ایسا عمل کر رہے ہیں جس سے حصہ زائد اللہ کی طرف جا بنے. اور کہاں یہ بات محتاج ہو, احتیاج پوری فرمائی جا رہی, تو کتنا فاصلہ ہے. تو ہم جب اس کا اردو ترجمہ پڑھتے ہیں ساتھ, تو اس ترجمے میں وہ باریکیاں نہیں ہوتی, وہ زیر و بم نہیں ہوتا. اور اللہ کریم حضرت جی رحمۃ اللہ تعالی علیہ کے درجات بلند فرمائے, ہمارے لیے اس اردو کے ترجمے کو بھی اتنا سہل اور آسان فرما گئے کہ جہاں یہ لفظی ترجمہ محسوس ہوتا ہے وہیں یہ با محاورہ بھی ساتھ محسوس ہوتا ہے. اور آج کی جو مروجہ زبان ہے جو بولی جا رہی ہے عین اس میں ہے, تو ہمارے لیے سمجھنا بہت آسان ہے, لیکن اہل زبان کا سمجھنا اور بات. پھر جب بات سمجھ کی آئے گی مدد سامعین کرام, تو یہ جو ظاہری حصے ہیں نا سما بسر کے, جس سے ہم دیکھتے ہیں, میں آپ کو دیکھ رہا ہوں یا میں کلام کر رہا ہوں آپ سماعت کر رہے ہیں, اس باریکی کا سمجھنا اس کا سبب نور ایمان ہے. جب تک قلب کی آنکھ, قلب کی حیات اس میں روانی نہ آئے, تب تک یہ باتیں یا یہ باریکیاں اہل زبان ہو کر بھی سمجھ نہیں آئے. اف بہذا الحدیث انتم مدھنون, تو کیا تم لوگ اس کلام کو سرسری بات سمجھتے ہو کہ تم اسے عمومی کلام سمجھتے ہو, کہ جیسے آپس میں گفتگو کر رہے ہو, جیسے صبح و شام کا تذکرہ ہے, جیسے اقوام سابقہ کے واقعات اور جو قصے ہیں, جیسے تم اپنی محافل میں بیٹھ کر وہ قصے بیان کرتے, کیا تم سمجھتے ہو قرآن کریم قصے ہیں؟ تو اعتراضات میں یہ بھی کفار اعتراض کرتے تھے نا جی, کہ یہ دیکھیں جی تو قرآن کریم تو جو ہے یہ سابقہ اقوام کے قصے اور واقعات ہیں, اور اس میں کیا ہے, یہ سابقہ لوگوں کی کہانیاں ہیں جی, یا یہ مختلف جو واقعات ہیں انہیں جمع کر کے تو جی بنا دیا گیا. لیکن یہ سمجھتے تھے, وگرنہ اس طرح کا کلام بناتے نا جی. ضد اور عناد, تکبر, وہ سبب تھا انکار کا. کلام ذاتی کا جواب ہو نہیں سکتا کہ شکوہ اور جواب شکوہ لکھا جائے, ہو نہیں سکتا, اتنا مربوط اور ہر پہلو سے. کوئی علم ایسا نہیں ہے انسانی جو اس کے پاس پیمانے کے لیے ہو اور اس پیمانے کو کلام ذاتی پر لے اور کہیں کوئی ایک ذرے کی کمی نظر آ جائے. انسانی دسترس جو ہے وہ کم ہو سکتی ہے, یہاں کا جو ترازو ہے اس میں کمی بیشی نہیں آ سکتی. کلام ذاتی کے جو الفاظ ہیں, یہ جو کلام ہے, یہ جو اس میں کوئی پہلو جو ہے اس سے اگر اسے ماپا جائے, ماپنے والے کی سمجھ جو ہے وہ ختم ہو سکتی ہے, ماپ ختم ہو سکتے ہیں, اس کلام کے اوصاف ختم نہیں ہو سکتے. نہیں تو ساری دنیا جو لگی ہوئی ہے, आप गौर करें कि हर तरह से कोशिश की जाती है, पूरा जोर लगाया गया कि कुरान करीम में कमी बेशी की जाए। ऐसा कादर है मखलूक के सीनों में इसे महफूज फरमा दिया। आप तलावत करते हुए एक जेर जबर की कमी कर जाए, सामने महफल से खड़ा उठकर बंदा कह देते हैं कि हजूर यहां कमियां है, यहां बेशी है, पूरा जोर लगा। अब पूरा जोर इस पर लगाते हैं कि जिन्हें हुक्म दिया जा रहा है ये इस हुक्म से दूर हो, जिन्हें अमल का फरमाया जा रहा है इनकी जिंदगियां अमल से मुजयन न हो, बेअमली हो इनकी जिंदगियों में। फिर कुरान करीम ही से ऐसी बातें ढूंढी जाती हैं कि जहां जिस बात का हुक्म अल्लाह करीम ने बार बार फरमाया उसी शय को इनके अंदर से निकालो। हया बड़ी बुनियादी शय है। हया घरों में, मुआशरों में इत्तेफाक और इत्तेहाद का सबब होती है। पूरा जोर लगाया जाता है कि अगर किसी कलम का भी इश्तिहार बन रहा है हमारे मुल्क में तो उसमें भी हयाई डाल। नहीं समझ आता कि ये इश्तिहार उस शख्सियत का है जिसे दिखाया जा रहा है या उस शय का है जिसे वो इस्तेमाल जिसका इस्तेमाल दिखाया जा रहा है। क्यों? पूरी दुनिया में बेहयाई तक रसाई इतनी आसान नहीं है जितनी यहां दी जाती है, इतनी सस्ती रसाई नहीं है जितनी यहां दी जाती। क्यों? इसलिए कि जिनकी एहतियाज उनकी सोचों से लेकर उनके अमल तक अल्लाह जल्ला शानहू की तरफ से है, उस पर अगर वो अमल पैरा होंगे तो दुनिया की ताकतवर तरीन कौमें और बड़े बड़े इतिहाद पहाड़ों में टूट जाएंगे और शिकस्त खुर्दा हो जाएंगे और एक तरफ एक तालिब होगा जिसकी न जूती सलामत, न कपड़े पूरे, न खुराक या रसद बाम उस तक पहुंचती। तो क्या ये दुनिया देख नहीं दे? तो जो एहतियाज वहां से पूरी हो रही है वो ही है जो हमारी जरूरत है, और जितना इस हुक्म से हम बाहर जाएंगे इतना हम जलील भी होंगे, खराब भी होंगे। पलटना है, खड़ा होना है, इस्तकामत पर पहुंचना है तो भी वापस इसी रास्ते पर पहुंचना है तो अगर कलामे जाती को हमने वज़ाइफ समझ लिया हो। देखो ना, यहाँ जब ये फरमाया जा रहा है ना अफ बेहदा अल हदीस अंतुम मुधेनून, सूरह यासीन पढ़ो जी भी इसकी जान नहीं निकल रही, सूरह रहमान पढ़ो जी इसकी बीमारी दूर हो जाए, सूरह वाक्या पढ़ो जी इसकी जरूरियात दुनिया की जो दौलत की कमी है वो पूरी हो जाए, गरीबी निकल जाए। क्या है? कितनी दफा ये बात होती है जब तरबियत में कि जी तलावत का आपके मामूलात में है? हाँ जी बिल्कुल है। क्या पढ़ते हैं? मैं जी फलां सूरह मुबारक पढ़ता हूँ। अब बड़ी सूरह मुबारक है सूरह बकरा, उसका जो विर्द है वो भी कितनी बार किया जा रहा है लेकिन वन नाश तक पहुंचने की हमें एहसास नहीं है। कुरान करीम की तलावत का करना बाशे बरकत, कुरान करीम का देखना बाशे बरकत, लेकिन कुरान करीम ही को अपनी जाती सोच और समझ के मुताबिक ले आना, क्या ये दुरुस्त होगा? तिलावत छोड़ दी, एक सूरह मुबारक ले ली, तिलावत का हुक्म किसने अता फरमाया? कलाम किसने अता फरमाया? असूल किसने अता फरमाया? तो मेरी समझ क्या इरशादात मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर है कि मैं समझ लूं इस तरह बेहतर है? तो इसे सरसरी कलाम समझ लिया गया? ऐसा नहीं है। وتجعلون رزقكم انکم تقذبون, اور اس کے جھٹلانے کو تم نے اپنا حصہ بنا رکھا ہے. یعنی اتنے زوراور ہو گئے ہو کہ یہ ضد اور انا تم سمجھتے ہو کہ میرا حق ہے کہ میں اس کے مقابل کھڑا ہوں. محدث ناظرین کرام, میں تو اس پہلو کو اجاگر کر رہا ہوں جو ہماری ضرورت ہے, جنہیں اس موقع پر مخاطب فرمایا گیا بڑا جلد انہوں نے اس کا سچ ہونا پا لیا. وہ خوشبخت ترین ہستیاں جنہیں درجہ صحابیت نصیب ہوا. حدیث شریف میں آتا ہے کہ چونکہ پل صراط سے ہر ایک نے گزرنا ہے, پل صراط سے قیامت کے دن ہر ایک نے گزرنا ہے. جس کی بخشش کا اعلان ہے وہ بھی پل صراط سے گزرے گا, وہ بھی دیکھے گا دوزخ کی اولناکیاں کہ اس سارے سے بچا کر میرے اللہ نے مجھے اس مقام پر پہنچا. حدیث شریف میں آتا ہے کہ ایک ایسا مجمع یا ایسی تعداد یا ایسی اللہ کی مخلوق بھی وہاں سے گزرے گی, دوزخ اللہ کے حضور عرض کرے گی بہر اللہ انہیں جلدی مجھ سے گزار وگرنہ میری آگ ٹھنڈی ہو جائے گی. اتنی ان کے ساتھ اللہ کی رحمت اور برکت ہو. قرآن کریم اس روز کی جو روشنی, اس گٹا ٹوپ اندھیرے میں ایمان کی جو روشنی اور جو اللہ کا احسان ہے وہ فرماتا ہے تمہارے سامنے اور تمہارے دائیں. تو وہ جو روشنی جسے دیکھ کر عمومی بندہ راستہ دیکھ کر چل رہا ہوگا, جس روشنی کے لیے جسے سزا کا حکم ہے وہ اسے کہہ رہا ہوگا ٹھہرو مجھے بھی اس روشنی میں لے جاؤ, وہاں ایسی بھی اللہ کی مخلوق گزرے گی کہ دوزخ عرض کرے گی بارے لا اس اپنے بندوں کو مجھ سے جلدی گزار لے ورنہ میری آگ ٹھنڈی ہو جائے, یہ تپش جاتی رہے گی. اتنا ان کے ساتھ اللہ کریم کا کرم اور احسان. تو سمجھ جاتی ہے انبیاء علیہ السلام تو معصوم عن الخطا ہے, پھر ان ہستیوں کے بعد پھر ایک ہی بات سمجھ جاتی ہے صحابہ کرام رضوان اللہ علیہ مجمعین, وہ بلندی ایمان ہے. سمجھ جاتی ہے ایسی ہستی. تو اس وقت کیا منکر نہیں آئے, کیا کلام ذاتی کو نہیں جھٹلایا گیا؟ تو جو موقع پر مخاطب ہیں وہ تو ہیں, لیکن کلام ذاتی ہے مخلوق کے لیے. اگر واقعہ سابقہ ہے تو, موقع کا ہے تو, دنیا میں آنے والے ہر فرد کے لیے رہنمائی ہے اور ہر واقعے میں سبق ہے. اس طرح کا انداز اور اس طرح کا پہلو جو بھی جب بھی اختیار کیے کرے گا اسی طرح کے نتائج سے گزرے گا. تو فرمایا وتجعلون رزقکم انکم تکذبون, اس کے جھٹلانے کو تم نے اپنا حصہ بنا رکھا ہے. تو جنہوں نے جھٹلانے کو حصہ بنا رکھا تھا بڑا قریب غزوہ بدر کے, وہ آج بھی وہ گڑھ ایک طرف موجود ہے کہ جہاں ابو جہل اپنے سارے متکبرین جو اس کے سارے تھے تکبر والے اور وہ سارے بڑے بڑے نام ان کے ساتھ جس گڑھے میں گرا پڑا تھا, نبی کریم صلی اللہ علیہ وسلم نے جا کر پوچھا کہ جو کچھ اللہ کریم نے فرمایا تھا آج کیا تم نے اسے سچ پایا ہے کہ نہیں؟ تو ہم جہاں ہیں ہم یہاں دارالعمل میں ہیں. آپ یقین مانیں ہمارا ظاہر اور باطن اس میں جو فرق ہے, جتنا فرق ہے اتنی خرابی میں ہم. کیوں کرتے ہیں؟ کائے کو ضرورت ہے اس فرق کی؟ رب العالمین کی ذات تو وہ ہے جو اللہ جل شان ہو. تو جتنا ہم ظاہر اور باطن میں فرق کرتے ہیں اتنی بے اعتباری ہے, شان ربوبیت میں اتنی بے اعتباری ہے, اتنا کمزور ایمان ہے क्यों? इसलिए ऐसा ना किया तो वैसा हो जाएगा, वैसा ना किया तो ऐसा हो जाएगा। ईमान क्या है? यकीन माने जम्मे गफीर मखलूक का जमा होता है, जैसे भेड़ के रेवड़ हैं इस तरह मखलूक इन्हें लिए फिर रही है, शिकायत करने का काबिल कोई नहीं। क्यों? ये मुनाफ़क़त जो हमारे अंदर है, ये ज़ाहिर और बातन का जो फर्क है, इसने हमें आपाज कर दिया है, माजूर कर दिया है। और ये फर्क न दूर हो, ईमान की पुख्तगी न हो, इसी तरह भेड़ जानवरों के रेवड़ की तरह मखलूक हांकती फिरेगी मुसलमानों को। हमें जरूरत है एहसास करने की, मेरे अल्लाह का कलाम है, मुझे नवाजा, मेरे पर इतना करम फरमा, मुझे लबाए मोहम्मद और रसूलुल्लाह सल्लम से नसीब हुआ, कितनी कितनी बड़ी अता है। फरमाया फलौला इज़ा बलगतिल हुलकूम, बस क्यों नहीं सो जिस वक्त रूह हल्क तक आ पहुंचती है। फिर वो हिस्सा जो मैंने अर्ज किया कि जब मुंतकिल हुए दारुल अमर से बरज़ख में, तो जो मुंतकिल हुए वो तो हुए, तो जो हैं क्या ये मुंतकिल नहीं होंगे? फरमाया फिर पर्दे खुल जाते हैं, बस क्यों नहीं सो जिस वक्त रूह हल्क तक आ पहुंचती है, अंतुम खैना इज़न तंदुरून, फरमाया और तुम उस वक्त की हालत को देखा करते हो, हमारे रूबरू होती है हालत। कितने लोग हैं जिन्होंने अपने सामने सांसें टूटती देखी है, सांस नहीं लिया जा रहा होता, हिचकियां बन रही होती हैं, आवाज जो है वो खरखराहट पैदा हो रही होती है गले से, उस वक्त क्या है सांस जो है वो टूट रही होती है। तो जो दोनों अंगूठे हैं पांव के, जिनके दरमियान हम रुकू में देख रहे होते, वहां से इब्तिदा है रूह के कब्ज होने की। और ऐसे कब्ज होती आती है, और जब हल्क तक बात पहुंचती है तो फिर हिचकी सी हो रही होती है। उस वक्त ये अंदर और बाहर कहाँ होगा कि जी मैं सोच क्या रहा हूं और वो क्या रहा है, या मैं चाह क्या रहा हूं और मेरी कुव्वत वो क्या समझे, उस सारी बातें रखो ना, होश नहीं होगा। फरमाया और तुम उस वक्त देखा करते हो क्या सूरत होती है। हम देखते हैं अपने हाथों कब्रिस्तान में मैयत उठाकर ले जाते हैं, वाम दफन कर रहे होते हैं, जो चार बंदे दो बंदे वहां मट्टी डाल रहे होते हैं, बाकी हम भी वहीं खड़े होते हैं कब्रों के दरमियान, कोई कब्र पर खड़ा है, किसी कब्र पर कोई बैठा है, उसी कब्रिस्तान में खड़े होते हैं और वहीं हमारी दुनिया की तामीर हो रही होती है। गुफ्तगू देखना आपस की, वहां इत्तफाक होता होगा ना कब्रिस्तान में जाने का, शायद ही कोई ऐसा बंदा हो कि जिसे ये इत्तफाक ही ना हुआ होगा कब्रिस्तान ना गया हो, बहुत कम लोग होंगे, नहीं तो एक दिन तो जाना है, किसी के साथ कोई जाए ना जाए एक दिन अपने अपने आप ने तो जाना ही है ना। तो कसीर तादाद जाती है, जब लाद में दफन किया मट्टी जा ली जा रही होती है और फौत होने वाले को दफन किया जा रहा होता है, कभी देखा है जो साथ फारग लोग खड़े होते हैं, हम लोग क्या कर रहे होते हैं? खुशगपियों में हम मसरूफ होते हैं, हम दुनिया की तामीर कर रहे होते हैं, सौदे कर रहे होते हैं, तल्लकात बना रहे होते हैं कि इस फौतगी पर फलां बड़ा बंदा आया हुआ है, बड़ा मौका है, फिर मौका नहीं मिलता, इससे आज करीब हो जाओ इसके, इसे को बैठने की जगह दे दो, इससे चंद बातें कर लो, मौका नहीं मिलेगा इसे एक काम कह लो। आप देखो तो सही, क्या ऐसा नहीं होता? कहां होता है? जहां एक बंदा लहद के हवाले किया जा रहा होता है, और वो बंदा कौन है? हम ही की तरह, वो भी चलता था, वो भी सोचता था, वो भी बोलता था, वो भी देखता था, वो भी खाता पीता था, तो हम क्या उसे देखना कहेंगे, उसे समझना कहेंगे? तो क्या ऐसा नहीं होता? फिर फरमाया वनखनु अकरबु इलैहि मिनकुम वलाकिन ला تبصرون, تو ہم اس وقت اس شخص کے تم سے بھی زیادہ نزدیک ہوتے ہیں جب سانسیں ٹوٹ رہی ہوتی ہیں نا, خرخراٹ گلے میں آ رہی ہوتی ہے. فرمایا تو ہم اس وقت اس شخص کے تم سے بھی زیادہ نزدیک ہوتے ہیں, ولیکن لا تبصرون, اور لیکن تم نہیں دیکھ سکتے. یہ اللہ کریم کی شان ہے کہ ہر جگہ, ہر لحظے, ہر آن اس کی ذات موجود ہے. یہ جو فرمایا جاتا ہے نا, منخن اقرب علیہ من حبل الورید, یہ ایک مثال ارشاد فرمائی گئی ہے کہ شاہ رگ جو ہے, یہ جان اور شاہ رگ بڑا قریب ہوتی ہے. کسی کو نقصان پہنچانا ہو, کسی مار دیا جائے تو اس کی شاہ رگ کاٹ دو تو بندہ بچتا ہے نہیں, لمحوں میں مر جاتا ہے. پورا نظام جو ہے اس شاہ رگ پر قائم ہوتا ہے وجود کا. تو شاہ رگ سے قریب ہونا کیا مطلب ہے؟ اگر اسے میں سادہ سا ترجمہ کروں کہ اتنا تم خود اپنے قریب نہیں ہو جتنا اللہ کی ذات تمہارے قریب. تو ہچکی بندی ہے, پاس ہو کے کوئی پاس نہیں, اس وقت بھی اس کا قرب ہے. اور کیسا خوش بخت وہ ہوگا ٹوٹتی سانسوں والا جسے اس قرب کا احساس نصیب ہو جائے, اپنے اللہ کے رو برو اپنے آپ کو محسوس کرے. فکرا بڑا عام ہے, یہ بھی تصوف میں نا سوال بڑا عام ہے, یہ اللہ کی تلاش ہے, اللہ کو ڈھونڈنا ہے. اندھا کہتا ہے کہ میں نے اللہ کو دیکھنا ہے یا تلاش کرنا ہے. اللہ کریم تو اس وقت بھی موجود ہے جب ہر رشتہ چھوٹ رہا ہے, ٹوٹ رہا ہے. تو علاج تو اپنی کرنا ہے, دیکھنے کا اپنی آنکھوں کے علاج کی ضرورت ہے. تو بصارت تو اپنی ضرورت ہے کہ بہتر, اس کی ذات تو ہر جگہ ہر لحظے موجود ہے. اور یہ اللہ اللہ بڑی بنیاد ہے, ظاہر کی آنکھیں بھی کھول دیتی ہے, باطن کی آنکھیں بھی کھول دیتی ہے. یہ جو اللہ اللہ ہے نا, اس میں ذات کی تکرار, یہ وہ دوا ہے, یہ وہ غذا ہے جو ایمانی طور پر توانا بھی کرتی ہے, اور نور بصیرت وہ عطا فرماتی ہے کہ ظاہر سے بھی انسان دیکھتا ہے اور باطن سے بھی دیکھتا ہے. اور پھر کیا لفظ کوئی نہیں میرے پاس جو اسے علاج لیے پھرتا ہو دنیا کا, کیا کہنے ہیں بھائی, کتنی بڑی عطا ہے اور تو اسے کیا لیے پھرتا ہے. تو فرمایا ہم اس وقت اس شخص کے تم سے بھی زیادہ نزدیک ہوتے ہیں لیکن تم دیکھ نہیں سکتے. فلولا ان کنتم غیر مدینین, پھر اگر تم کسی کے بس میں نہیں ہو. کیا خیال ہے مطلب تمہارے, تمہاری متعلق انان حالت ہے؟ نہیں, یہ جو فرمائے گا نا, اس میں حضرت رحمۃ اللہ علیہ نے حاشیہ میں جو اس کے ساتھ ترجمہ کے ساتھ لکھا, فرماتے ہیں تمہارا حساب کتاب ہونے والا نہیں. پھر اگر تم کسی کے بس میں نہیں ہو, ارشاد فرما یعنی تمہارا حساب کتاب نہیں ہونے والا. یہ جو پنڈورا ساری زندگی باندھا, جتنی گانٹھیں لگا لو اس پر, قیامت کے دن یہ گانٹھیں کھل جائیں گی. آج جو سربسجود ہونے کا حکم دیا جا رہا ہے روز معاشر, ملا کے حضور مخلوق اپنے قبروں سے اٹھ کر اس کے حضور سجدہ ریز ہوگی, اور جو آج سجدہ نہیں کرتا اس دن اسے سجدے کی توفیق نہیں ہوگی, اس کی کمر جھکنے نہیں دے گی. پھر فرمایا جائے گا کہ جس روز تو جھک سکتا تھا اور تجھے دعوت جھکنے کی دی گئی تھی, اس دن تو نہیں جھکا. آج تو جھکنا چاہتا ہے, آج تجھے جھکنے کی اجازت نہیں ہے, اس دن اجازت نہیں ملے گی جھکنے کی. وہ چاہے گا کہ آج میں اس کے حضور جھکوں, لیکن وہاں جھکنا منظور ہی نہیں ہوگا. اور کیسی وہ بھی مخلوق ہوگی, قبروں سے اٹھ رہے ہوں گے. لیکن فرمایا گیا, قرآن کریم کی آیات ہیں, دوسری دفعہ جب سور پھونکا, پہلی सूर के फूंकने के साथ तो हर शय खत्म होगी, कुल्लू मन अलफान के तहत आएगी। दूसरी दफा जब सूर फूंका जाएगा तो जमीन अपने अंदर जितनी मखलूक दफन है उसे निकाल बाहर करे। तो फरमाता है कुरान करीम की कब्रों से मजारों से निकल पर दौड़ रही होगी मखलूक और हर एक के साथ एक फरिश्ता होगा, मैदान हशर में जमा हो रहे होंगे, सख्ती होगी, ऐसा दिन होगा बच्चों को बूढ़ा कर दे। ऐसा भी कुरान करीम फरमाता है कि अल्लाह के फरिश्ते इतला देंगे तुम घबराना नहीं, आ जा तुम्हें कोई तकलीफ नहीं है। तकलीफ तो कुजा, घबराने की तकलीफ जो है वो भी फरिश्ते आकर मसला कर लेंगे कि घबराने की भी जरूरत नहीं। भाई कुरान करीम में फरमाएगा, आयात करीमा है कुरान करीम, इसका तर्जमा इसकी तफसीर आंखें खोल देगी, पढ़ें तो सही। और कितना अल्लाह ने हमें सहल और आसान फरमाया, तर्जमा भी सहल और आसान। और हजरत रहमतुल्लाह अलैह ने देखो खैर कुरून के बाद आज तक ढूंढना कितने लोग मिलेंगे जिन्होंने कुरान करीम को 6 बार तफसीर किया हो, तो कहना क्या चीज जो हमारी जरूरत है और हमें मुयस्सर नहीं है, कितना अल्लाह का एहसान है। अल्लाह उनकी ये मेहनत कबूल फरमाए और उनके दर्जात बुलंद फरमाए, हमें भी ये हदायत और तौफीक दे कि हम इससे इस्तफादा कर सकें। हम देखते या पढ़ते किस लिए हैं, जोरे बयान के लिए। ओ भाई मैं खुद मोहताज हूं, मेरी जरूरत है मेरी रहनुमाई हो, मुझे नसीब हो, ये तो दूसरे दर्जे में बात आएगी कि जो मैंने हासिल किया वो मखलूक तक पहुंचाऊं। पहले तो जरूरत मेरा अपना जानना है, मखलूक को कहूं कि सुभाना रब्बी अल आला गौर, अपने जो है साथे उसकी सजदों से खाली चले जाएं, तो मेरा कहना कहने के दर्जे में नहीं रहेगा। तो फरमाया फलौला इन कुंतुम गैर मदीनी, क्या तुम्हारा हिसाब किताब नहीं होगा, क्या तुम समझते हो कि तुम पर कोई पैमाना नहीं वार अल्लाह लागू होगा। तर्जिउना इन कुंतुम सादिकीन, तो तुम इस रूह को बदन की तरफ फेर क्यों नहीं लाते, इतना ही जो कमाल रखते हो तो ये जो सांसें उखड़ रही हैं टूट रही हैं रूह जो है कब्ज हो रही है इसे वापस लौटा, बड़े बहादुर हो, बड़ा इख्तियार समझते हो, अपने आप को कुल समझते हो, तो ये जो टूटती सांसें हैं और बड़ा प्यारा है तुझे, धड़का लगा हुआ है अपने दिल में कि मेरा इतना करीब वाला इतना प्यारा ये शख्सियत हाथों से जा रहा है, तो लौटा दो अगर इतना ही बड़ा इख्तियार हो। तो अगर इतना इख्तियार नहीं रखते तो जिसका इख्तियार है उसका इख्तियार क्यों नहीं मानते, और उस इख्तियार का मानना दुनियावी तकाबले में ना देखना कि जो ताकतवर कमजोर से मनवा रहा होता, नहीं, और रब्बुल आलमीन है मखलूक को प्यार फरमाता है, वो जात है कि गुनाहों की बख्शिश ढूंढने वाला कातिल कत्ल के करीब है, जहां से उसने अपना सबक लेना है रहनुमाई लेनी है वो फासला दूर है, फरिश्तों का झगड़ा है कि बारे ला ये इतना कातिल है इसने इतनी मखलूक को कत्ल कर दिया। अहले जन्नत अर्ज करते हैं जिन्होंने जन्नत को रूह लेकर जब कहते बारे ला माफी को चल रहा है, फरमाए पैमाना करो, जमीन मापो, अगर ये अपने जरायम के करीब है तो अहले दोजख ले सकते हैं, और अगर जो हां माफी की तलब के लिए जा रहा था अगर इस वहां का फासला कम है तो फिर जो हां बख्शिश वाले जाने हैं फरिश्ते जन्नत वाले वो ले। उन्हें ये हुक्म फरमाया और जमीन को हुक्म फरमाया उसकी गलतियों की तरफ से बढ़ जा और उसकी जहां बेहतरी है उसकी तरफ से सिमट जा। शान रबूबियत है भाई, जिन पर उसने जुल्म ढहाए उन जुल्म का बदला रोजे माशर वो नहीं दे सकता। आप यकीन माने रोजे माशर का तराजू देखकर जो बात समझ आती है, बंदा कहता है हर एक के साथ जो कुछ किया उसका बदला मुझे अल्लाह से मिल जाए, सारा जहान मुझ पर जुल्म किए रखे और उन्हें छोड़ो, उसका बदला मुझे अल्लाह से मिल जाए तो मेरे लिए ये काफी है। फरमाते हैं कि क़यामत के दिन मुस्तजाबुद दुआ, जिन्हें कहा जाता है कि इनकी दुआ रद्द नहीं होती, दुआएं कबूल होती हैं, उस दिन वो भी ख्वाहिश करेंगे काश दुनिया में एक दुआ कबूल नहीं हुई होती। कब? जब अल्लाह करीम वो इनाम अता फरमा रहे होंगे, क्या मेरे बंदे तेरा कुछ हिस्सा मेरे पास नहीं है, बारे ला ऐसा कौन सा हिस्सा है जो इस हिसाब किताब के बाद भी आपके हजूर है, तूने जो दुआएं मांगी थी और तेरी दुनिया में कबूल नहीं, आज तुम्हें उनका बदला अता फरमाया जा रहा है। बड़ी बड़ी शर्फ कबूलियत जिन्हें नसीब होती है दुआ, वो कहें काश एक कबूल नहीं होती, सब का बदला आज मिला होता, इतना कुछ अता हो रहा। तो देखना ये है कि वो कितना करीम है, कितना गफूर है, माफ फरमाता है, करम फरमाता है। तो अगर ताकत रखते हो तो जो रूह कब्ज़ हो रही है उसे फेर दो वापस। अम्मा इनकान मिनल मुकर्रबीन, फरमाया ऐसा तो नहीं हो सकेगा, मुताफर है भैया, चल देगा। फिर अगर वो मुकर्रबीन से होगा, फरोखों व रेहानों व जन्नत व नईम, तो उसके लिए आराम और खुशबू और नेमत का बाग है। मुसाफर किस सफर पर है, मंजिल क्या है, इख्तिताम का इन्हिसार उस मंजिल पर है जिसका वो मुसाफिर है। और फरमाया तू नहीं रोक सकेगा, जाना है उसने, वो जाएगा, कुवत रखते हो तो रोक लो। उस तड़प के मौके पर, उस तकलीफ दे सूरत में, वो रवायात में ये मिलता है ना कि हजरत मूसा अलैहिस्सलाम ने जब बचा उसका बैल का गोश्त का लोथड़ा लगाया टुकड़ा, तो वो जो मुर्दा था वो जिंदा हो गया। जिंदा हो के उसने जो कातिल था या जो वाक़या था उस पर तफसील बताई। तो फिर रवायत में ये भी मिलता है कि सवाल जवाब में उसने ये कहा कि अगर जिंदा रहना चाहते हो तो कुछ तुम्हें और वक़्त मिल जाएगा। कहा क्या फिर मुझे मौत आएगी? हाँ मौत तो फिर आएगी। उन्होंने कहा फिर पहली दफ़े ही काफ़ी है जिस मौत से मैं गुजर चुका हूँ, दोबारा उस कैफियत से गुजरना कोई नहीं पसंद करेगा, चाहे सामने आयात रख दी जाए। तो अम्मा इनकान मिनल मुकर्रबीन, फिर अगर वो मुकर्रबीन से होगा कैसे खुशबख्त होंगे जी। फरमाया यहां जा रहा है, होगा इन मुकर्रबीन में से मखलूक होगी, ऐसा होगा, कौन खुशबख्त होगा? अल्लाह करीम बेहतर जानते हैं, गफूर रहीम है, मालिक है कुल कायनात है। उसके हुजूर क्यों नाम पेश करें अपने आप? रमजान और मुबारक की साथे हों, मुबारक साथे हों, क्यों ना उसके अपने हवाले करें? उसकी इबादत में मैं हूं और उसको उसके हवाले अपने आप को ना करें। उससे मांग रहे हों और सौदे दुनिया के कर रहे हों, दुनिया की किसकी है? रब्बाना आतिना फिद दुनिया हसनतम व फिल आखरत हसनतम व क़िना अज़ाबन्नार, कहां मना फरमाया गया है क्या ना मांगो? तो वो कहां होंगे? वो उसके लिए आराम और खुशबू और नेमत का बाग है। वह अम्मा इनकान मिन अस्हाबिल यमीन, और अगर वो दाहिने हाथ वालों में से होगा, फसलामुल्लका मिन अस्हाबिल यमीन, सलामती है कि तू दाहिने हाथ वालों में से है। वो तकसीम जो इब्तदान तीन हिस्सों में बयान फरमाई गई थी कि सीधे हाथ वाले, उल्टे हाथ वाले, मुकर्रबीन अगले, जो अव्वलीन है उन्हें मुकर्रबीन बयान फरमाए, और जो दाहिने हाथ वाले हैं उनके नाम बयान फरमाए, और जो बाएं हाथ वाले हैं उनका अंजाम भी बयान फरमाएगा। यहाँ फिर वही वापस जहाँ ارشاد کی ارشاد فرمایا تھا, ابتدا فرمائی گئی تھی, ان سارے واقعات سے آ کر یہاں پھر دوبارہ وہی چیز باور فرمائی جا رہی ہے کہ ذہن نشین کرو, کس راستے کے مسافر ہو, کہاں جا رہے ہو. اور کہا اگر وہ دائنے ہاتھ والوں میں سے ہے تو ان کے لیے کہا جائے گا تیرے لیے سلامتی ہے, تو دائنے ہاتھ والوں میں سے ہے. اب یہ وہ موقع ہے کہ جہاں اپنے راہ کا انتخاب کرنا ہے. ہدایت اسی کی ہے, اسی کی عطا سے ہے, اور استقامت کا نصیب ہونا اسی کے کرم اور احسان سے ہے. اللہ کریم ہماری غلطیاں اور گناہ معاف فرمائے, ہماری کمزور عبادات قبول فرمائے, اور اپنی مخلوق جو اس کی عبادت میں محو ہے ان کے اس محو ہونے کے صدقے ہم جیسے خطا کاروں کو بھی معاف فرما دیں. وآخر الدعوان الحمدللہ رب العالمین.